रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष 2073-74 करिब 34.5 करोड राजस्व संकलन गर्यो। करदातालाई करको दायरामा ल्याउनु नै चुनौती।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्मा सहित 3 जना विरुद्ध मुद्दा दायर। 10.2 अर्ब भन्दा बढी भ्रष्टाचार गरेको आरोप।
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा 16 जनाको ज्यान गयो, 19 जना घाइते।
र एएफसी 23 वर्ष मुनिको च्याम्पियनसिप छनौटमा आज नेपालले उज्बेकिस्तानसँग खेल्ने, नेपाललाई जित्नै पर्ने दबाव। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सहित 3 जना विरुद्ध 10.2 करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। विशेष अदालतमा शर्मासँगै कर फर्चुट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल विरुद्ध 10.2 करोड 19 लाख भ्रष्टाचार गरेको दावीसहित मुद्दा दायर गरेको हो। 3 जना विरुद्ध बिगो र जरिवाना गरी झण्डै 33 अर्ब असुल्न पनि अख्तियारले माग गरेको छ। यसै गरी अख्तियारले उनीहरूमाथि 8-10 वर्ष कैद सजाय गर्न पनि माग गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले बताउनु भएको छ। कर फरचुट आयोगले बक्यौदा कर छुट दिँदा गलत नियतले काम गरेको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार गरेको ठहर गरेको छ। शर्मा अख्तियारको हिरासतमा रहे पनि महत्र ढकाल भने फरार रहनु भएको छ। अख्तियारले 1069 फाइलमध्ये पहिलो चरणमा 45 फाइलमाथि अनुसन्धान टुङ्ग्याएको जनाएको छ। गत चैतमा महालेखा परीक्षकको कार्यालयको आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा कर फर्चुट आयोगबाट ठूलो अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको हो।
अपहरण गरी बन्धक बनाई बलात्कार गरी फिरौती रकम समेत मागेको भन्दै बाँकेको कोहलपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 19 वर्षीय युवतीलाई 2 दिनसम्म बन्धक बनाई बलात्कार गरी फिरौती रकम माग गरेको आरोपमा जुम्ला तातोपानी 4 बस्ने 21 वर्षीय विनोद नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। अपहरणकारीले शरीर बन्धक तथा बलात्कार मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताउनु भयो। युवतीले फेसबुकमा साथी बनाएका ती युवकले भेट्न बोलाएर अपहरण गरेको बयान दिएको प्रहरीले बताएको छ। युवतीका बाबुआमाले गत बिहिबार छोरी बेपत्ता भएको उजुरी प्रहरीलाई दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको हो।
बर्दियाको बार बर्दिया नगरपालिकाका 11 वटा एउटामा वडा कार्यालय उद्घाटन गरी हिजोबाट सेवा सुरु गरेको छ। बार बर्दियाका नवनिर्वाचित मेयर दुर्गा बहादुर थारूले विभिन्न ठाउँमा रहेका वडा कार्यालयको उद्घाटन गर्नुभएको हो। वडा कार्यालयको उद्घाटन गर्दै थारूले सबैको साझा प्रतिनिधि जनचाहनासहित विकास निर्माणका काममा आफू लागि पर्ने बताउनु भएको छ। उहाँले जनताले चाहेको अधिकार प्राप्त भएकाले आफ्नो अधिकार प्रत्याभूतका लागि हातेमालो गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ।
आज साउने सोमबार हिन्दू महिलाहरू व्रत बसेर भगवान शिवको पूजा आराधना गरी मनाइरहेका छन्। सुर्खेतका विभिन्न शिव मन्दिरमा पनि बिहानैदेखि व्रतालुहरूको चहलपहल बढेको छ। यस महिना हिन्दू धर्मावलम्बी महिलाहरूलाई हातमा मेहन्दी तथा हरियो चुरापत्ती पनि लगाउने गर्दछन्। हिन्दू किम्वदन्ती अनुसार साउन मातामा पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा पोतेर हातमा मेहन्दी लगाएको धर्मशास्त्रमा उल्लेख गरिएको छ। यसपटक 5 सोमबार परेका कारण अझै शुभ मानिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष 2073-74 34,22,00,000 भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। कार्यालय प्रमुख यज्ञराज ढकालले यही असार 30 गतेसम्म 34,22,00,000 भन्दा बढी राजस्व संकलन गरिएको बताउनु भएको छ। उहाँले जिल्लामा 12,995 करदाता रहेकोमा मूल्य अभिवृद्धि कर भ्याटमा 1,378 र अन्तशुल्क तर्फ 794 करदाता रहेको जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2073-74 1,699 करदाता थपिएका छन् भने 203 करदाताले आफ्नो उद्योग व्यवसाय बन्द गरेका छन्। ढकालले आफ्नो वितरण विवरण नबुझाउने करदाता भ्याटतर्फ 44.26 त्यस्तै आयकरतर्फ 41.5% रहेको भन्दै यो देशभरमै सबैभन्दा बढी भएको बताउनु भएको छ। उनीहरूलाई विवरण बुझाउन ताकेता गरिएको भन्दै ढकालले अझै पनि अटेर गरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिनुभएको छ। यसैबीच हाम्रा साथी केशव ढकालले करदाता सेवा कार्यालयका प्रमुख ढकाललाई विषयगत रूपमा केमा बढी र केमा कम राजस्व सङ्कलन भएको छ त भनी सोध्नु भएको छ।
हाम्रो शीर्षगत रूपमा हेर्दाखेरि आयकरमा हामीले जेठसम्मको अवस्था हेर्दा लक्ष्यभन्दा एक लक्ष्यको तुलनामा 106% आयकर सङ्कलन गरेका छौँ र यस्तै लक्ष्यभन्दा बढी सङ्कलन भएको अन्तशुल्क छ जसमा हामीले 110% सङ्कलन गरेका छौँ भने स्वास्थ्य सेवा कर पनि हामीले लक्ष्यको तुलनामा 110% नै सङ्कलन गरेको अवस्था छ र यो बाहेक बाल कर ब्याज कर मूल्य अभिवृद्धि कर र शिक्षा सेवा शुल्क चाहिँ हामीले लक्ष्यभन्दा हाम्रो सङ्कलनको अवस्था कम छ।
किन लक्ष्यमा पुग्न नसकेको होला यसमा चाहिँ?
यसमा अब लक्ष्यमा पुग्न नसक्नुमा चाहिँ अब सामान्यतया एउटा कुरा के हुन्छ भने यो बाल कर ब्याज कर र यी दुईवटा जुन करहरू छन् सँगसँगै अब शिक्षा सेवा शुल्कको कर पनि सामान्यतया करदाताहरूले आर्थिक वर्षको अन्त्यमा चाहिँ दाखिला गर्ने गरेको चाहिँ अब पाइन्छ जसले गर्दा अब यो हामीले समग्र असार महिनाको सङ्कलन र हाम्रो लक्ष्यको अवस्था के छ भनेर चाहिँ विश्लेषण गरिसकेको अवस्था छैन र यो जेठसम्म जेठ मसान्तसम्मको रेकर्ड हो जहाँसम्म लाग्छ यो बाल कर ब्याज कर र शिक्षा सेवा करमा हामीले लक्ष्य अनुसार नै हासिल हुन्छ होला भन्ने हामीलाई विश्वास छ।
चुनौती चाहिँ के देख्नु भएको छ?
कर सङ्कलनमा भन्दा पनि चुनौती भनेको सम्पूर्ण कर योग्य आय भएका करदाताहरूलाई करको दायरामा ल्याउने हाम्रो प्रमुख चुनौती हो। अझै पनि कर शिक्षाको अभाव चाहिँ छ। कतिपय व्यक्तिहरूले कर तिर्न इच्छुक हुँदाहुँदै पनि अथवा कर सम्बन्धी ज्ञानको अभावको कारणले उहाँहरू करको दायरामा आउन सक्नु भएको छैन। मेन अब करदाता सेवा कार्यालय सुर्खेतको प्रमुख चुनौती भनेको करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउनु हो र सँगसँगै करको दायरामा आइसकेका अथवा स्थायी लेखा नम्बर लिएर व्यवसाय गरिरहेका करदाताहरूलाई उनीहरूको कर परिपालना अथवा ट्याक्स कम्प्लायन्स बढाउनु चाहिँ अर्को चुनौतीको रूपमा रहेको छ। र सुर्खेतको अवस्था हेर्ने हो भने मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका कुल 1,378 करदाताहरूमध्ये 476 करदाताहरूले जुन मासिक रूपमा अथवा चाहिँ नियमित रूपमा उहाँहरूले बुझाउनु पर्ने करको विवरणहरू नबुझाएको अवस्था छ। अब स्थायी लेखा नम्बर लिएका अथवा आयकर तिर्ने करदाताहरूको सङ्ख्या हाम्रो कुल करदाताको तुलनामा 5,239 करदाताहरू नन फाइलर अथवा विवरण नबुझाएको अवस्था छ र एउटा चाहिँ मैले भन्नलाई चाहिँ अब कुनै अब अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन। समग्रमा नन फाइलरको स्थिति नेपालका सबै कर कार्यालयहरूसँग तुलना गर्ने हो भने हामी भ्याटतर्फ सबैभन्दा बढी नन फाइलर हुने कार्यालयको रूपमा छौँ।
यसलाई कम गर्न यो हटाउन के पहल भइरहेको छ?
यो हटाउनको लागि हामीले हाम्रो आइटिएस सिस्टम भन्छ इन्टिग्रेटेड ट्याक्स सिस्टम जुन हामीले प्रयोग गरिराखेको सफ्टवेयर छ त्यसबाट हामीले को व्यक्तिहरूले विवरणहरू बुझाएको छैनन् कसको बाँकी छ भनेर लिस्ट तयार गरेर उनीहरूलाई टेलिफोन मार्फत जानकारी गराउने र कतिपय करदाताहरूलाई हामीले पत्रचार पनि गर्ने गरेका छौँ र म चाहिँ यो 73 कार्तिकमा करदाता सेवा कार्यालय सुर्खेतमा आउँदाखेरि आयकर तर्फको कुल नन फाइलरको संख्या 7,400 थियो र हामीले चाहिँ समग्र अलिकति अब कार्यालयले यसतर्फ चाहिँ ध्यान दिएर कार्य गर्दा अहिले त्यो नन फाइलरको संख्या घटेर 5,239 आएको अवस्था छ र भ्याटतर्फको नन फाइलर घटाउनलाई हामीले चाहिँ आय विवरण नबुझाउने अथवा भ्याटको विवरण नबुझाउने करदाताहरूलाई 158 करदाताहरूलाई हामीले पत्रचार पनि गराएको छौँ जसमध्ये 101 करदाताहरू चाहिँ अब भेटिनु हो उहाँहरूलाई चाहिँ पत्र बुझाउन सकियो भने 57 करदाताहरू अहिले कहाँ हुनुहुन्छ के छ उहाँहरूको अवस्था चाहिँ हामीले पत्ता नै लगाउन सक्ने अवस्था रहेन।
उहाँ हुनुहुन्थ्यो करदाता सेवा कार्यालय सुर्खेतका प्रमुख यज्ञराज ढकाल। सुर्खेतमा कर सङ्कलनको अवस्था र चुनौतीबारे भेरी खबरसँग कुरा गर्दै
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन्। आयुक्त नरेन्द्र दाहालले प्रदेश सभा तथा प्रतिनिधि सभा सम्बन्धी ऐन फास्ट ट्र्याकबाट पारित गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनुभयो। भेटमा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनबारे पनि कुराकानी भएको छ। आयोगले प्रदेश र सङ्घीय संसदको चुनाव छुट्टा छुट्टै गर्नुपर्ने भन्दै निर्वाचन सम्बन्धी ऐन कानून असार मसान्तभित्र पारित गरिसक्न सरकारलाई आग्रह गरेको हो। साउन 15 निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन आफूले नपाए निर्वाचन गर्न गाह्रो हुने आयोगले बताउँदै आएको छ।
संसदीय सुनवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधान न्यायाधीशमा अनुमोदन गरेको छ। हिजो बसेको बैठकले पराजुलीलाई सर्वसम्मतिले प्रधान न्यायाधीशमा अनुमोदन गरेको हो। न्यायाधीशहरूले उहाँलाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेपछि समितिले सुनवाई गरेको हो। सुनवाईका लागि उहाँ विरुद्ध उजुरी गर्न समितिले दिएको समयभित्र कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ। समितिले नियुक्तका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ।
थाइल्यान्ड लैजान लागेको 5 अवैध चरेसहित 2 पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 चरेसहित 2 असार 31 अर्थात् हिजो अस्ति पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका 4 कुमान सिंह तामाङ र खनियाबास 3 रविन कुमार गुरुङ रहनु भएको छ। कुमारले खैरो रङको सुटकेसमा फल्स बटमा बनाएको राखेको 5 चरेस फेला परेको लागु औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख धीरू बस्नेतले बताउनुभयो।
महिला सांसद समन्वय समितिले मन्त्री परिषदमा महिलाको 33% प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यान आकर्षण गराएको छ। समितिले प्रधानमन्त्री निवास बालोटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मन्त्री परिषद बैठकमै उपस्थित हुने गरी महिलाको 33% सुनिश्चित गर्न माग गरेको हो। प्रधानमन्त्री देउवाले अब मन्त्री परिषद विस्तार गर्दा मन्त्री र राज्य मन्त्री गरी 33% सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदले बताएका छन्। महिला सांसदहरूले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्।
बाङको घोराई उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा 3 वडा अध्यक्षलाई दिएको छ। उपमहानगरपालिकाको बोर्ड बैठकले घोराई बजारको फोहोर व्यवस्थापनका लागि वडाध्यक्षहरू रमेश कुमार पाण्डे, शशिराम डाङ्गी र लक्ष्मीप्रसाद बुढालाई तत्कालको लागि जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता भरत आचार्यले बताउनुभयो। उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फालेको भन्दै ल्यान्डफिल्ड साइट क्षेत्रको स्थानीयहरूले फोहोर फाल्न नदिएपछि 4 बजार क्षेत्रको फोहोर उठ्न सकेको छैन। उनीहरूले 4 उपमहानगरपालिकाको वडा नम्बर 16 रहेको ल्यान्डफिल साइटको मूल गेटवे तालाबन्दी गरी फोहोरको बोकेको गाडी समेतलाई छिर्न दिएका छैनन्।
जिल्ला कृषि विकास कार्यालय दैलेखले यस वर्ष जिल्लाका किसानलाई 2,39,000 बढी फलफुलका बिरुवाहरू वितरण गरेको छ। दैलेख जिल्लाभित्र उत्पादन गरेका तथा बाहिर जिल्लाबाट आयात गरिएका विभिन्न जातका फलफुलका बिरुवाहरू गरी करिब 2,39,603 बिरुवाहरू वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जले साउनको मसान्तसम्म स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ। यातायात व्यवस्था विभागले हिजोदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको बताए पनि आवश्यक तयारी नपुगेको भन्दै कार्यालयले साउनको मसान्तसम्म खुलाउने तयारी गरेको छ। यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्जका निमित्त प्रमुख कमल गौतमले आवश्यक तयारी नपुगेकाले साउनभित्र स्मार्ट लाइसेन्स वितरण गरिने बताउनु भयो। लाइसेन्स वितरणमा अनियमितता गरेको भन्दै कार्यालयका सम्पूर्ण कर्मचारीहरू निलम्बनमा परेपछि स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएको बताउनु भयो। अहिले नयाँ कर्मचारी आएसँगै स्मार्ट लाइसेन्स वितरणको तयारी थालिएको छ। निमित्त कार्यालय प्रमुख गौतमले स्मार्ट लाइसेन्स अत्याधुनिक र बोक्न सजिलो समेत हुने बताउनु भयो। यसैबीच यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगञ्ज परिसरमा हिजोदेखि नै ब्याङ्किङ सेवा पनि सुरु भएको छ। इन्भेस्ट ब्याङ्कले कार्यालय परिसरमा आफ्नो काउन्टर मार्फत ब्याङ्किङ सेवा समेत सञ्चालनमा ल्याएको हो।
सिस्टर नेपाल काठमाडौँको आयोजनामा यही साउन 28 गते विद्यालय स्तरीय तीज प्रतियोगिता हुने भएको छ। वीरेन्द्रनगरको घण्टाघरमा हुने कार्यक्रममा हरेक वर्षहरूमा जस्तै यस वर्ष पनि तीज विशेष कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिएको छ। पत्रकार सम्मेलन गरी आयोजक संस्था सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालले प्रतियोगितामा प्रथम हुनेलाई नगद 10,000, दोस्रो हुनेलाई 7,000 र तेस्रो हुनेलाई 5,000 पुरस्कार प्रदान गर्ने जानकारी दिनुभएको छ। उहाँले विभिन्न क्षेत्रमा रहेर महिलाका विषयमा काम गरेका एकजना युवालाई युवा पुरस्कार सहित सम्मान गर्ने पनि जानकारी दिनुभएको छ। तीज विशेष कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने भन्दै दर्शकले भने निशुल्क हेर्न पाउने जनाइएको छ।
सल्यानको कपुरकोट अब बेमौसमी तरकारी खेतीमा मात्र सीमित नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ। पछिल्लो समय यस क्षेत्रमा उन्नत घाँस उत्पादन स्रोत केन्द्रको रूपमा परिचित हुँदै आएको जनाइएको छ। खास गरी गैर सामुदायिक वन समूहहरूले डाले घाँस तथा भुइँ घाँस उत्पादन गर्दै आएका छन्। जिल्ला पशु सेवा कार्यालय सल्यानकोले जनाएअनुसार सामुदायिक वन समूहबाट घाँस उत्पादन र बिक्री भइरहेको जनाएको छ। कपुरकोट गाउँपालिका वडा नम्बर 3 रहेको पाखापानी सामुदायिक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा बिक्री मार्फत राम्रो आमदानी गर्न थालेको त्यहाँका वन समूहकी अध्यक्ष तारादेवी सेनले बताउनुभयो।
भेरी खबरमा अब एउटा विदेशको खबर। भारत प्रशासित कश्मीरको रामबन जिल्ला स्थित जम्मू श्रीनगर नेसनल हाइवेमा अमरनाथ तीर्थयात्रीको बस दुर्घटना हुँदा कम्तीमा 16 ज्यान गएको छ। अमरनाथ तीर्थयात्राका लागि जाँदै गरेका श्रद्धालु यात्रुहरू सवार JK2Y0594 नम्बरको बस दुर्घटनामा परेको थियो। त्यस्तै दुर्घटनामा 19 गम्भीर घाइतेलाई सैनिक हेलिकप्टर मार्फत जम्मू अस्पतालमा लगिएको रामबन जिल्लाका वरिष्ठ प्रहरी प्रमुख मोहनलालले बताउनु भएको छ। सामान्य चोटपटक लागेका बाँकी यात्रुहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि जनाएको छ। घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री महबुबा मुफ्तीले भने ट्विटर मार्फत दुःख व्यक्त गर्नुभएको छ।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। AFC 23 वर्ष मुनिको च्याम्पियनसिप छनौटमा नेपालले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताको समूह डीमा रहेको नेपाल आज उज्बेकिस्तानसँग खेल्नेछ भने बुधबार लेबनानसँग आमुन्ने सामुन्ने हुने भएको छ। अर्को वर्ष हुने चीनमा AFC 23 वर्ष मुनिको फुटबल च्याम्पियनसिप छनौटमा सहभागी टोलीलाई 10 विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता र 10 उत्कृष्ट 5 उपविजेता टोली फाइनलको लागि छनौटमा खेल्नेछ। यसअघि पहिलो खेलमा नेपाल युएसँग 5-0 गोल अन्तरले पराजित भएपछि आज उसलाई जित्नै पर्ने दबाव समेत रहेको छ। केही गोल गर्ने अवसर पाए पनि त्यसलाई नेपालले सदुपयोग गर्न नसक्दा 5-0 गोल खान पुगेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष 2073-74 करिब 35.5 करोड राजस्व संकलन गर्यो। करदातालाई करको दायरामा ल्याउनु नै चुनौती।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्मा सहित 3 विरुद्ध मुद्दा दायर। 10.2 करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोप।
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा 16 ज्यान गयो, 19 घाइते।
र AFC 23 वर्ष मुनिको च्याम्पियनसिप छनौटमा आज नेपालले उज्बेकिस्तानसँग खेल्ने, नेपाललाई जित्नै पर्ने दबाव। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।